अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
प्रतिनिधि सभामा समानुपातिक नतिजा सार्वजनिक, 5 दलभित्र मात्र राष्ट्रिय दलको मान्यता।
बाँकी राप्तीपारी स्थित बघौडा क्षेत्र सुगम बन्दै बाँकी बर्दियाका पुराना बजार अहिले ओझेलमा।
बर्दियाको कोठियागाडको पन्टुलको डब्बा व्यवहारिसे अवस्थामा नेपालगञ्ज भन्सार कर्मचारीको मिलोमतोमै भित्रिन्छन् सवारी।
र प्रदेश छमा मन्त्रालय व्यवस्थापनको काम अन्तिम चरणमा, नेपालगञ्ज सदरलाइन सडक छिटो निर्माण गर्न माग।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ, लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात रु 1,00,000, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा प्रतिनिधि सभा समानुपातिक नतिजा सार्वजनिक भएको छ, 5 दलले मात्र पाएका छन् राष्ट्रिय मान्यता। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतपरिणाम हिजो सार्वजनिक गरेको छ। मङ्सिर 10 र 21 गते भएको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपरिणाम एक साताभित्रै सार्वजनिक भएको थियो। प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ 3% थ्रेसहोल्डको व्यवस्था छ। थ्रेसहोल्ड पार गर्ने दल 5 मात्रै भए, थ्रेसहोल्ड पार गर्ने दलमा नेकपा एमाले, नेपाली कङ्ग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपाल छन्। आयोगद्वारा सार्वजनिक मत परिणाम अनुसार समानुपातिकतर्फ कुल 110 सिटमध्ये एमाले 41, काङ्ग्रेसले 40, माओवादी केन्द्रले 17, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले 6 सिट प्राप्त गरेका छन्। नागरिकमा ईश्वरी सुवेदीले खबर लेख्नु भएको छ।
नामै बगौडा अर्थात् बाघ बस्ने क्षेत्र। हाल बगौडा क्षेत्रलाई नरेनापुर गाउँपालिका कायम गरिएको छ, जहाँ 1,00,000 बढी सर्वसाधारणहरूको बसोबास छ। उक्त पालिका बाँकेको राप्तीपारीको सबैभन्दा दुर्गम मानिने क्षेत्र हो, जहाँ अभावै अभाव छ। विद्युत छैन, सडक सञ्जालसँग जोडिन बाँकी छ, विद्यालय छन् तर पढाइ राम्रो छैन, प्राथमिक स्वास्थ्य केन्द्र छ तर डाक्टर बस्दैनन्, नेपाली भूमि भएर पनि भारतीय रुपियाँको कारोबार हुन्छ। त्यस क्षेत्रका अधिकांश सर्वसाधारणहरू भारतीय बजारमा निर्भर छन्, तर यही दुर्गम क्षेत्रलाई सुगम बनाउने प्रयासको सुरुवात भएको छ। खास गरी स्थानीय सरकार गठन भएपछि विकासका कामले गति लिन थालेका छन्। दुर्गम गाउँहरूलाई सडक सञ्जालसँग जोड्न 1 दर्जन बढी सडकको स्तर उन्नतिको काम अगाडि बढाइएका छन्। हुलाकी राजमार्गको काम पनि सुरु भएको छ। फतेपुरको मेहमानपुरदेखि सुइया बगौडासम्मको सडकमा ग्राभेलको काम सुरु भइसकेको छ। हाल मेहमानपुरदेखि बालापुरसम्मको 15 किलोमिटर सडकमा ग्राभेल भइसकेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
कुनै बेला चम्केका पुराना बजार अहिले सुनसान छन्। यी हुन् बाँके र बर्दियाका। नयाँ ठाउँमा वैकल्पिक बजार खुलेपछि बाँकेको खजुरा, बर्दियाको राजापुर र दाङको कोइलाबासमा व्यापार ठप छ। हिडुल पातलिएको छ। पुरानालाई गति दिनुभन्दा नयाँ ठाउँमा बजार विस्तार गर्ने क्रम बढेको छ। करिब 6 दशक अघि बाँकेको खजुरामा जहाज अवतरण गर्थ्यो, दैनिक 2 उडान हुन्थे। विमानस्थलकै कारण खजुरा चम्कियो, हेर्दा हेर्दै सानो देहाती गाउँ सहरकै रूपमा विकसित भयो। जहाज हेर्नकै लागि छिमेकी जिल्लाका स्थानीय पनि खजुरा आउँथे। चाम बढेपछि स्थानीय स्तरीय होटल थपिए, उद्योग खोलिए, विमानस्थल मणिकापुरको राजामा सरेपछि खजुराको ओह्रालो यात्रा सुरु भयो। विमानस्थल सरेको मणिकापुरले राझाले भने रूप फेरिसकेको छ। नेपालगञ्ज उपमहानगरपालिका बीचमा पर्ने राझाको व्यापार व्यवसाय चम्किँदै गएको छ। नेपालगञ्जको व्यापार व्यवसाय त्यता सर्दै गएको हो। खजुरामा बास बस्ने होटल समेत अहिले छैनन्। पाँच दशक अघिसम्मको बर्दियाको राजापुर बजार मुलुककै ठुलो मध्येको एक थियो। खाद्यान्न कारोबार हुने उक्त बजारमा सुदूरपश्चिम र कर्णालीका सर्वसाधारण नुन र लत्ता कपडा किन्न आउँथे। कर्णालीको भङ्गालोले घेरिए पनि व्यापारीको घुइँचो लाग्थ्यो। सदरमुकाम गुलरिया तोकिएपछि राजापुर बजारको चमक खस्किन थाल्यो। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
कर्णाली नदीले घेरिएको राजापुर टप्पोमा यातायात सञ्चालन र सर्वसाधारणलाई आउजाउ गर्न 18 वर्ष अघि जडान गरिएको पन्टुल पुल बेवारिसे बनेको छ। राजापुर प्रवेश कोठियाघाटमा पक्की पुल बनेपछि पन्टुल अवलुवा पत्र परेको हो। 4 वर्षदेखि प्रयोगविहीन यसलाई जोगाउन ध्यान नपुग्दा डब्बामा खिया लागेर पाल परेको छ। प्रत्येक हिउँदमा नदीमाथि बिछ्याइने पुल आकर्षक थियो। संरक्षण नगरेपछि 7 करोड लगानी त्यत्तिकै खेर गएको स्थानीयले बताएका छन्। कर्णालीको भङ्गालो गेरुवा स्थित कोठियाघाटमा पक्की पुल निर्माणपछि पन्टुल प्रयोगविहीन भएको हो। एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चिनमा निर्मित पन्टुल 2056 जोडिएको थियो। 20 वर्ष अघि किनेको उक्त पन्टुल अहिलेको मूल्य 15 करोड हाराहारी रहेको एक प्राविधिकले बताएका छन्। यसको संरक्षण गर्दै आएको जिल्ला समन्वय समिति, कृषक उपभोक्ता र भविष्यचाहिँ आयोजनाले अहिले चासो दिएका छैनन्। यसको प्रयोग कहाँ गर्ने निर्णय अहिलेसम्म भएको छैन। कान्तिपुरमा खबर छ।
नेपालगञ्जको व्यापारिक केन्द्र रहेको त्रिभुवन चौकदेखि त्रिवेणी मोडसम्मको सडक निर्माणमा अन्यलता देखिएको भन्दै छिटो निर्माण गर्न माग गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका 11 का सूचना अभियन्ता शैलेन्द्र कुमार वैश्य, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई सदर लाइनको बाटो विस्तारका विषयमा ध्यानाकर्षण गराउनु भएको छ। उपमहानगरपालिकाको स्थापनादेखिको इतिहासको सूचना समेत माग गरिएको छ। साथै सदर लाइन बाटोको निर्माण गर्दा वातावरण मैत्री तरिकाले गर्नुपर्ने, सदर लाइनको निर्माण कार्य कहिले प्रारम्भ हुने र कहिले सम्पन्न हुने, सदर लाइन विस्तारको पूर्ण जानकारी, बजेट इस्टिमेट, डिजाइन समेत सूचना माग गरिएको छ। सद्भावमा खबर छापिएको छ।
नेपालगञ्जमा सडक अव्यवस्था कायम गर्न यसअघि सक्रिय रहेका नेपालगञ्ज उपमहानगरपालिकाका निरीक्षण शाखाका कर्मचारीले हिजो सडक अतिक्रमण रहेको क्षेत्रमा कारवाही अघि बढाएका छन्। नेपालगञ्जमा व्यवसायी सङ्घ आर्थिक हिसाबले साठगाँठ गरी सडक र फुटपाथ कब्जा गराउनमा भूमिका निर्वाह गरेको विषयमा 2 सप्ताह अघि दैनिक नेपालगञ्जले समाचार प्रकाशित गरेपछि उपमहानगरपालिका ब्युँझिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
भन्सारका कर्मचारीसँग मिलोमतो गरी व्यापारीले राजस्व छलेर सामान आयात गरेको पाइएको छ। सवारी साधनका पार्ट्सदेखि अस्पतालमा बिक्री हुने प्रतिबन्धित औषधि समेत भन्सार छलेर रुपैडिहा नाकाबाट नेपालगञ्ज भित्रिने गरेको छ। गत आइतबार साँझ भारतको रुपैडिहाबाट अटो पार्ट्स बोकेर आएको 2018-29-67 नम्बरको गाडी भन्सारबाट सहजै छिर्यो। सङ्घीय प्रहरी इकाइ नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेका घुमुवा प्रहरीले रुपैडिहाबाटै पिछा गरेर आएको उक्त गाडीलाई जयसपुर चौकी नजिक आइसकेपछि नियन्त्रणमा लिई महिला र बच्चा बोकेको गाडीभित्र लुकाएर करिब 76,000 मूल्य बराबरको अटो पार्ट्स ल्याइएको थियो। भन्सारका कर्मचारी र प्रहरी मिलेपछि जे पनि गर्न सक्दा रहेछन् भन्ने यस्ता घटनाले पुष्टि गरेको छ। आजको अन्नपूर्ण पोस्टमा गोविन्द देवकोटाले खबर लेख्नु भएको छ।
प्रदेश 5 अन्तर्गतका नगर तथा उपमहानगरपालिकाका प्रमुख उपप्रमुखले स्थानीय तहका समस्याबारे गम्भीर छलफल गर्दै 11 बुँदे घोषणापत्र जारी गरेका छन्। तुलसीपुरमा सम्पन्न भेलामा सहभागीले अनुभव साटासाट गर्दै आगामी दिनमा प्रभावकारी काम गर्न आवश्यक विषयवस्तु समेटेर घोषणापत्र तयार पारेका हुन्। उनीहरूले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र संहिताको मर्म अनुसार स्थानीय सरकारबाट सञ्चालन गरिने मानवीय र भौतिक विकासका क्षेत्रमा आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गर्न नेपाल सरकार र सम्बन्धित पक्षसित माग गरेका छन्। स्थानीय विकास निर्माणमा ढुङ्गा, गिट्टी, बालुवा, काठ जस्ता प्राकृतिक स्रोतको उपयोग समेत विभिन्न वाहनामा अवरोध पुर्याएको स्थानीय तहको गुनासो छ। दुर्गालाल केसीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा स्थानीय तहमा विकासको कार्य गतिहीन,
एकदमै ठुलो समस्या त हामीलाई विकास निर्माणका कुराहरूमा लाग्दा त हामीलाई अब हामी त्यस्तो अप्ठ्यारोमा छैनौँ, हामी काम गरिरहेछौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू:
गोठ सधैँ सुक्खा र सफा राख्ने,
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने,
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने,
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगंज।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार FM 94 MHz नेपालगंजबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय तहबाट विकासका कार्यक्रम सञ्चालनका लागि नियम कानुनको स्पष्टता नभएकाले काम गर्न गाह्रो भएको छ। बजेट विनियोजन, बजेट परिचालनमा समस्या देखिएको हो, जसका कारण जनताको सेवा पनि प्रभावित हुने गरेको छ। यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, यस विषयमा कुरा गर्दै खजुरा गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष देवीलाल शर्मा।
अब यो के छ भन्दाखेरि, यसमा अब हामी धेरै वर्ष जनप्रतिनिधिहीन भएको बेलामा अहिले हामी नयाँ संरचना र यो अब केन्द्रको, प्रदेशको र स्थानीयमा गर्दा अहिले नयाँ किसिमको विभिन्न अब नयाँ खाले अब नियम कानुनहरू सबै बन्दा बन्दै क्रममा सबै कुरा बनिसकेको छैन र हामीलाई पनि अब अप्ठ्यारो के भएको छ भने अब नयाँ पद्धति र नियम कानुन आउँदा अब के कसरी गर्ने, अब यो जनताका सेवा गराइलाई के गर्दा राम्रो सुलभ हुन्छ र हामीलाई पनि एउटा कुरा के छ भनेपछि के गर्दा सबै ठ्याक्कै चाहिँ हामीलाई पनि अब एकदमै चाहिने त्यस्ता खालका निर्देशकहरू चाहिने सबै कुरा चाहिने स्पष्ट नभएको कारणले हामीलाई काम गर्न अलिकति गाह्रो भएको हो। तर पनि हामी यसलाई मध्यनजर गर्दै जनताका समस्यालाई समाधान गर्ने क्रममा हामी सबैसँग राय सल्लाह लिएर यो यसरी अगाडि बढ्दा जनताका कामहरू गर्न सजिलो सहज हुन्छ भन्ने कुराहरूमा हामी गाउँपालिकाबाट बुझेका कुराहरू र सबैबाट राय सल्लाह लिएर काम गर्ने जमर्को गरिरहेछौँ।
भनेपछि खासै समस्या छैन त्यसो भयो, त्यही भन्नु खोज्नुभयो?
एकदमै ठुलो समस्या त हामीलाई विकास निर्माणका कुराहरूमा लाग्दा त हामीलाई अब हामी त्यस्तो अप्ठ्यारोमा छैनौँ, हामी काम गरिरहेछौँ। तर अब सेवा सुविधा दिने क्रममा कतिपय ठाउँमा हामीलाई स्पष्ट चाहिँ तपाईँको खाका तार नभएको कारणले कहीँ कतै नियम कानुनका कुराहरूमा हामीलाई अप्ठ्यारो परेको
छ। स्थानीय निकाय सञ्चालनको कार्यविधि निर्देशिका नियमहरू भयो त्यो तपाईँहरूलाई स्पष्ट नहुँदाखेरि त तपाईँहरूलाई बजेट परिचालन गर्नलाई योजना सञ्चालन गर्नलाई समस्या आउँछ होला नि होइन? अहिले त्यो भएको अवस्था हो कि त्यो त्यो टुङ्गो लागिसक्यो?
हामीलाई खासै त्यस्तो खालका बजेटका निर्देशकहरू त हामीलाई चाहिँ प्राप्त त भइसकेको छ, तर पनि कतिपय कुराहरू स्पष्ट हामीलाई छैन।
जस्तै
अब जस्तो कस्तो कस्तो खालको सिफारिसहरू हामीले गर्दा के कस्तो खालको चाहिने सिफारिसहरू गर्दा अब के कुराहरू चाहिने अप्नाउनु पर्छ भन्ने किसिमको स्पष्टहरू छैन। र अब कर ट्याक्स लिने कुराहरूमा पनि कुन कुन चाहिने करलाई करको दायरामा लगेर अलि स्पष्ट किसिमले कुन करलाई अगाडि बढाउने कुन करलाई चाहिने तल चाहिने गराउने अब यी करका कुराहरू पनि छन्। अलिकति नियम कानुनका कुराहरू पनि स्पष्ट हामी चाहिँ अलिकति अझै जानकारकमा छैनौँ र यो कुरा बुझ्दैछौँ।
त्यसो भए त गाह्रै भयो नि होइन तपाईँहरूलाई काम गर्न, किनभने नियमै तपाईँहरूको अस्पष्ट भइसकेपछि तपाईँहरूले सिफारिसमा पनि त्यसले प्रभाव पार्ने भयो, विकास निर्माण कार्यक्रमहरू सञ्चालन गर्दाखेरि पनि त्यसले प्रभाव पार्ने भयो, बजेट विनियोजनको सवालमा पनि त्यो समस्याको रूपमा देखिने भयो होइन?
एकदमै यो अहिले यो नयाँ संरचना भएको कारणले हामी गाउँपालिका लगायत वडाहरूमा पनि यो बजेटका कुराहरूलाई बाँडफाँड गर्दा हामीलाई गाह्रो नै भयो।
त्यसो भए कसरी काम गरिरहनु भएको छ त? असार 14 निर्वाचन भयो होइन, अहिलेसम्मको अवधि आइपुग्दाखेरि अब जनताको अपेक्षा पनि पहिले पनि जागेको थियो, अहिले त झन् जागिसक्यो। जनताहरूलाई एउटा एउटा कुरा बुझाएर साथ दिए हुँदैन, तपाईँहरूले के भनेर जनताको काम गरिरहनु भएको छ? त्यसो भए
अब हामीलाई जनतालाई पनि के भन्छौँ भने चाहिँ हामी पनि सबै कुरामा अब कतिपय कुरा नियम कानुनको कुरा हामीसँग पोख्त पनि छैन, सिक्दैछौँ र बुझ्दैछौँ र यसरी काम गर्दै जाउँ, यहाँहरूलाई हामी अगाडि बुझेर सबै कुरा चाहिने यहाँहरूसँग गरेर तपाईँहरूको सेवा सुविधामा एकदमै पछाडि पर्ने छैनौँ, गर्दैछौँ भनेर कतिपय कुरा उहाँहरूसँग राय सल्लाह लिएर सम्झाएर बुझाएर केही कुराहरू फेरि गाउँपालिकामा बुझ्ने, केही कुरा हामीसँग विज्ञसँग बुझ्ने, त्यसरी पनि हामी चाहिँ काम गरेर चाहिने जनताका सेवाहरू चाहिँ गरिरहेछौँ। त्यस्तो एकदमै हाम्रो सेवा गराइलाई अप्ठ्यारो हिसाबले चाहिने अप्ठ्यारो पारेर उहाँहरूलाई तपाईँको कामलाई रोक्ने किसिमको चाहिने त्यस्तो काम गरेका छैनौँ, काम चाहिँ गरिरहेछौँ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्ष देवीलाल शर्मा र निरज गौतम। अब अर्को सन्दर्भ, डोटीका अधिकांश स्थानीय तह कार्यालय निमित्तकै भरमा सञ्चालनमा चलेका छन्। डोटीको सबैभन्दा पुरानो नगरपालिका दिपाइल सिलगढी नगरपालिकामा भाद्रदेखि निमित्त कार्यालय प्रमुखले सञ्चालन गरिरहेका छन्। तत्कालीन कार्यकारी अधिकृत तुलसी प्रसाद आचार्य भदौमा सरुवा भएदेखि भोजरा शर्माले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहनु भएको छ। खगेन्द्र बहादुर सिंहले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गरेर सरकार गठनको गृह कार्यमा लागेका छन्। वाम गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रका महेन्द्रबहादुर शाही प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने बाटोमा हुनुहुन्छ। 29 हुने सभामुखको निर्वाचन लगत्तै प्रदेश सरकार गठन हुनेछ। प्रदेशका कर्मचारीलाई भने मन्त्रालय व्यवस्थापनको चटारो छ। हिजोसम्म मुख्यमन्त्री तथा प्रदेश मन्त्री परिषदको कार्यालय मात्रै स्थापना भएको छ। नागरिकमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
कर्णाली तटीय क्षेत्रमा बस्दै आएका सुनाहा जातिले जनजातिमा सूचीकृत गर्न माग गरेका छन्। सूचीकृत नहुँदा राज्यबाट पाउने जनजातिका सुविधाबाट वञ्चित भएको उनीहरूको गुनासो छ। अल्पसंख्यक सुनाहा जाति अन्यमा सूचीकृत छन्। आदिवासी जनजातिमा सूचीकृत गरेर मुक्त कमैयाहरूको सुविधा दिनुपर्ने उनीहरूको माग छ। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा ई रिक्सा र अटो रिक्सा व्यवस्थापनमा असहजता आउन थालेको छ। नेपालगञ्जमा चल्ने टाँगा र रिक्साको ठाउँ लिएको ई रिक्सा र अटो रिक्साले ट्राफिक व्यवस्थापनमा असहजता ल्याएको हो। ई रिक्सा व्यवस्थापन गर्न नसक्दा नेपालगञ्जको ट्राफिक व्यवस्थापनमा समस्या आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमबहादुर थापा बताउनुहुन्छ। यता बाँकी जानकी गाउँपालिका वडा नम्बर 3 इन्दरपुर बन्जाडे गाउँमा हिजो दिउँसो आग लागि भएको छ। स्थानीय बासिन्दा मेराज बागवान र सन्तोष तमुलीको घरमा आग लागि भएको हो। प्रहरीका अनुसार मेराजको भुस राखेको घरबाट आगो सल्किएको थियो। त्यसपछि तमुलीको घरमा आगो फैलिएको थियो। आगो नेपालगञ्ज उपमहानगरपालिकाबाट पुगेको दमकलको सहयोगले नियन्त्रणमा लिएको थियो। नागरिकमा खबर छ, पश्चिम डायरीमा स्वर्गीय सुशील कोइरालाको सम्झना।
सबै कार्यकर्ताको मनोभावना बुझेर काम गर्ने नेताको रूपमा मैले सम्झेको छु।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 0185280112।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपाली कङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको हिजो दोस्रो स्मृति दिवस मनाइयो। नेपालगञ्जमा पनि बाँके काङ्ग्रेसले स्वर्गीय कोइरालाको स्मृति दिवसका अवसरमा भिरियन्चल अस्पतालका बिरामीलाई फलफुल पनि वितरण गर्यो। उहाँको 2 वर्ष अघि निधन भएको थियो। संविधानका पिताको उपाधिबाट समेत विभूषित स्वर्गीय कोइरालाकै नेतृत्वमा 2072 असोज 3 गते संविधान निर्माण भएको थियो। नेपालको राजनीतिमा उहाँको योगदानका बारेमा के भन्छन् त बाँकी काङ्ग्रेस कार्यकर्ता? रजनी योगी र राजेश विसीले सङ्कलन गरेको भनाइसहितको सुनौ नागरिक आवाज।
सर्वप्रथम त स्वर्गीय सुशील कोइरालाका प्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र आजको राजनीतिक अवस्था, आजको सामाजिक परिवेशको अवस्थालाई मध्यनजर गर्दा हामीलाई यति बेला सुशील दाईको आवश्यकता, सुशील दाईको अभाव अझै पनि खट्किरहेको छ। किन भन्दा यो राष्ट्रलाई अझै पनि एकताबद्ध रूपमा समृद्धिको दिशातर्फ लैजाने क्रममा सुशील कोइराला जस्तो समन्वयकारी, अब्बल रूपमा समन्वय गर्न सक्ने त्याग, निष्ठा र आदर्शको प्रतिमूर्ति अहिलेको वर्तमान राजनीतिमा पनि उहाँको अभाव हामीलाई महसुस भइरहेको छ।
मेरो नाम नारायण प्रसाद गौडेल, पूर्व पार्टी सभापति, पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला प्रतिमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु। एउटा उहाँका कुरा सुन्ने र सबै कार्यकर्ताको मनोभावना बुझेर काम गर्ने नेताको रूपमा मैले सम्झेको छु। उहाँले आफ्नो कार्यकालमा दोस्रो संविधान सभामा जुन उहाँको नेतृत्वमा संविधान दिन सफल हुनुभयो र आज यो देश, आज संविधान सभाको चुनाव पश्चात स्थानीय निर्वाचन भइसकेको छ, संघीयताको प्रदेशको पनि निर्वाचन भइसकेको छ, सङ्घको पनि निर्वाचन भइसकेको छ र अब यो देश पूर्ण गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ र उहाँको सपना पनि साकार भएको छ। उहाँ राष्ट्रवादी नेता हुनुहुन्थ्यो र उहाँ राष्ट्रको प्रति कसैसित सम्झौता नगर्ने एउटा त्यागी, असल र कर्मठ नेताको रूपमा मैले चिनेको छु र उहाँको जुन त्याग र आदर्श, निष्ठाको आज हामी सुशील कोइराला अभाव देशमा पनि खड्किएको छ।
म चेतनारायण शर्मा, निष्ठावान, त्यागी, जनप्रेमी र विकासप्रेमी व्यक्तित्वको रूपमा
हामी चिन्छौँ र आत्ममनको ढुकढुकीको रूपमा रहनुहुनेछ। एउटा युग पुरुषको रूपमा उहाँलाई मैले सम्झन चाहन्छु।
मेरो नाम किरण कोइराला। मैले उहाँलाई बिपीको एउटा सच्च विद्यार्थीको रूपमा हेरेको छु। सुशील कोइरालाजीले आफ्नो नेतृत्व कालमा यसलाई सफल गर्नुभयो र आज नेपाली जनतालाई संविधान दिनुभयो। तपाईँको संविधान लागू भयो देशमा र अबको समय भनेको समृद्धि र विकासको अब निरन्तर चलिरहन्छ।
म सुधांशु कोइराला। उहाँ कहिले पनि एउटा गुटको नेता बन्न सक्नु भएन, उहाँ कहिले पनि एउटा पार्टीको नेता भन्दा पनि उहाँ एउटा राष्ट्रको नेता बन्न सफल हुनुभयो। त्यही भएर हामीले उहाँसँग एउटा शिक्षा लिनुपर्छ। चिन्ता सधैँभरि उहाँलाई रहन्थ्यो, त्यो उहाँबाट हामीले सिक्नुपर्ने महत्त्वपूर्ण कुरा जस्तो लाग्छ मलाई।
मेरो नाम पूरण सिंह ठकुरी। सुशील कोइराला जनताको उन्नति प्रगतिमा जहिले पनि लागिराख्नु भयो। उहाँ एउटा सन्त नेता जस्तो रूपमा हुनुहुन्थ्यो। जहिले पनि उहाँले जान्छ कि देशप्रति र जनताप्रति नै वफादार र इमान्दारिता देखाउनु भयो। संविधानको सभामा ठुलो भूमिका खेल्नु भएको छ। उहाँ संविधानको निर्माता पनि हुनुहुन्छ। संविधान निर्माण गर्दाखेरि विभिन्न विदेशी प्रेसर हुँदा पनि उहाँले चाहिँ कहिले झुक्नु भएन र त्यसलाई चाहिँ आफ्नो जनताको जुन वाचा थियो त्यो वाचालाई पुरा गर्नुभयो। उसमा चाहिँ कि हामीलाई सम्झना यही गरिरहेका छौँ।
बाँके कोहलपुरमा हिजोदेखि कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव 2074 सुरु गरिएको छ। महोत्सवको बाँके क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले उद्घाटन गर्नुभएको थियो। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्जको पुष्पलाल चौक नजिक रहेको होटेल दरबारमा खाजा खान पुगेकी एक किशोरी बलात्कृत भएकी छिन्। बिहिबार राति करिब 10:15 बजेतिर होटेलको 210 नम्बर कोठामा 14 वर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ। बलात्कारमा संलग्न युवाका साथी रुकुम चौरझारीका सुरेन्द्र बुढाथोकीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ भने अर्का फरार अभियुक्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। अर्जुन ओलीले नागरिकमा खबर लेख्नु भएको छ।
भारतीय क्षेत्रबाट नेपालमा लागु औषध तस्करी गर्ने गिरोह सक्रिय रहेको भन्दै रूपैडिया नाकामा एसएसबी र भारतीय प्रहरीले चेकजाँचको अवस्था तीव्र बनाएका छन्। रूपैडियाबाट नेपालगञ्जतर्फ लागु औषध ब्राउन सुगर तस्करी हुँदै आएको सन्दर्भमा रूपैडिया प्रहरी र एसएसबीले संयुक्त रूपमा कारवाही अघि बढाएको छ। हिजो नेपालगञ्जतर्फ आउन लागेको एक युवकलाई घेराबन्दी गरी पक्राउ गर्दा प्रहरीले 20 ग्राम ब्राउन सुगर बरामद गरेको छ। रूपैडियाबाट एसके मदसियाले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
प्युठानमा घरगोट जलेपछि त्यहाँको एरावती गाउँपालिका 4 गोल्जा धावाङका आगलागी पीडितको बिचल्ली भएको छ। ओत लाग्ने घर, ओढ्ने ओछ, ओछ्याउने कपडा र खाने अन्न सबै जलेपछि उनीहरू समस्यामा परेका हुन्। कान्तिपुरमा खबर छ।
बर्दियाको बढियाताल गाउँपालिका वडा नम्बर 2 जमुनीमा बागेश्वरी रेडियो श्रोता समूह गठन गरिएको छ। स्थानीय हरिकला सुनारको अध्यक्षतामा गठित समूहको उपाध्यक्षमा मोहिसरा थापा, सचिव पतारा विसी लगायत 17 जना रहनु भएको छ। समूहको सहजकर्तामा रिता विकलाई चयन गरिएको छ। वडा अध्यक्ष काजीमान सुनारको अध्यक्षतामा भएको एक भेलाले समूह गठन गरेको हो। सूचना र मानवाधिकार अनुसन्धान केन्द्रद्वारा सञ्चालित पारस्परिक जवाबदेहिता परियोजना अन्तर्गत समूह गठन गरिएको हो। समूहले कृष्णसार एफएम द्वारा उत्पादित रेडियो कार्यक्रम साझा बोली सुन्ने, सुझाव दिने र समुदायको समस्या पहिचान गरी समाधानको उपाय खोजेर स्थानीय सभामा छलफल गराउने तथा सुशासन कायममा विशेष अभियान सञ्चालन गर्ने केन्द्रका सोम गुरुङले जानकारी दिनुभयो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभा समानुपातिक नतिजा सार्वजनिक, 5 दलले मात्र पाए राष्ट्रिय दलको मान्यता।
बाँके राप्तीपारी स्थित बगौडा क्षेत्र सुगम बन्दै बाँके बर्दिया र दाङका पुराना बजार अहिले उझेलमा।
बर्दियाको कोठियागाडको पन्टुल डब्बा व्यवहारिसी अवस्थामा, भन्सार र कर्मचारीको मिलेमतोमै नेपालगञ्जमा भित्रिन्छन् सवारी।
र प्रदेश छामा मन्त्रालय व्यवस्थापनको काम अन्तिम चरणमा, नेपालगञ्ज सदरलाइन सडक छिटो निर्माण गर्न माग, अतिक्रमण सडकको सुधार सुरु।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज माघ 27 गते शनिबार, फेब्रुअरी 10 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।